नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रिया नेपाल र रत्नावली शर्मा। आज 2078 साल चैत महिनाको 2 गते बुधबार फाल्गुन शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार मार्च 16 तारीक सन् 2022, नेपाल सम्मत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। नागरिक दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। निर्वाचन तालमेल कसरत, विकल्प खोज्दै दलहरू शीर्षकमा छापिएको खबर हो यो। सत्तारूढ़ प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले वैशाख 30 गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन मात्र होइन प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि तालमेलको आवश्यकता औल्याउँदै आएका छन्। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसदेखि सत्तामा रहेका सबै दलका शीर्ष नेताले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति भइसकेको दावी गर्दै आएका छन्। कांग्रेस पदाधिकारीहरूले पार्टीले सञ्चालन गरेको एक महिने अभियानपछि बस्ने केन्द्रीय समितिको बैठकले मात्र तालमेल का विषयमा निर्णय गर्ने बताएका थिए, तर त्यसको एक दिन बित्न नपाउँदै प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा तालमेल हुने दावी गर्नुभएको छ। चुनावी तालमेल नगरी आगामी निर्वाचन परिणाम पनि कांग्रेसका लागि 2074 सालको जस्तै हुन सक्ने उहाँको भय थियो। त्यति बेला कांग्रेससँग सत्ता साझेदार गरेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रमुख प्रतिपक्ष एमालेसँग चुनावी तालमेल गरेको थियो। 2074 सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीसँग चुनावी सहकार्य गरेको कांग्रेस नेतृत्वको पार्टी पंक्तिबाटै आलोचना भएको थियो। त्यतिखेरको स्थानीय निर्वाचनमा दुई ठूला दल मिल्दा पनि परिणाम आफ्नो पक्षमा नआउँदा आलोचना खेपेका देउवा आगामी निर्वाचनसम्म सत्ता गठबन्धनलाई कायमै राखेर अघि बढ़ने पक्षमा हुनुहुन्छ। गठबन्धन नगर्दा माओवादी केन्द्र फेरि प्रमुख प्रतिपक्ष एमालेसँग चुनावी तालमेलका लागि तयार हुन सक्ने देउवाको बुझाइ रहेको निकटतम स्रोतले दावी गरेको छ। गठन विघटन र विभाजनले माओवादी केन्द्रको संगठन कमजोर बनेको छ। आफ्नो अस्तित्व जोगाउन उसले फेरि एमाले खोज्न सक्छ। निकट एक नेताले भने हिजो पनि एमाले र माओवादीको सिद्धान्त होइन स्वार्थ मिलेको हो, अहिले पनि त्यो अवस्था आउन सक्छ। कांग्रेसले त्यसलाई रोक्नुपर्छ भन्ने प्रधानमन्त्रीको बुझाइ भए जस्तो देखिन्छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई निर्वाचनमा आफ्नो दल एक्लैले पराजित गर्ने बताउनु भएको छ। पार्टी निकटतम महिलाको संगठन अनेम संघको पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै गठबन्धन दलको समूहसँग भिड्न एमाले एक्लै पर्याप्त रहेको बताउनु भएको हो। गठबन्धन दलहरूलाई एक्लै एक्लै चुनावमा गए एमाले कर्याकुरुक्क बनाउनेछ। एक्लै एक्लै आए भने त करम हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्याकुरुक बनाउँछौ, ओलीले भन्नुभयो। उहाँले एमाले प्रति जनताको आकर्षण बढ़िरहेको, दिनदिनै एमाले प्रवेशको लहर चलिरहेको तथा अन्य पार्टीबाट जनप्रतिनिधि नै एमालेको पक्षमा लागिरहेका कारण एमाले बलियो भएको बताउनुभयो। निर्वाचन तालमेल कसरत, विकल्प खोज्दै दलहरू, हामी एक्लै चुनाव जित्छौं ओली शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यता नेपाल समाचार पत्रमा ललितपुर कांग्रेसमा चिरी बाबुसँगै भरतलाल र प्रेमकृष्णको चर्चा शीर्षकमा खबर छापिएको छ भने महानगरपालिका र उपमहानगरपालिकामा निर्वाचन तालमेलको तयारी शीर्षकमा पनि नेपाल समाचार पत्रले अग्रपृष्ठमै खबर छापेको छ। सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ़ने गृह कार्य शुरू भएको छ। चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिने कि एक्ला एक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृह कार्य अघि बढ़ाएका छन्। स्थानीय तहको निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस कम्युनिष्ट पार्टीहरू विभाजित भएकाले एक्लै चुनाव जित्न नसकिने दावी गरिरहँदा सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्र र जनता समाजवादी भने तालमेल गरेर जानुपर्नेमा जोड़ दिइरहेका छन् नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
महाभियोग संयोगसँगै जबरा पनि अलपत्र कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। निलम्बित प्रधान न्यायाधीश जोलेन्द्र शमशेर जबरा विरूद्ध दर्ता भएको महाभियोग प्रस्ताव टुङ्गो लाग्ने सम्भावना क्षीण भएको छ। प्रस्तावमाथि बुधबारबाट छलफल गर्ने तयारी भए पनि मंगलबार मध्यरातीदेखि नै प्रतिनिधि सभा अधिवेशन अन्त्य भएको छ। वर्तमान प्रतिनिधि सभाको अन्तिम अधिवेशन आगामी वैशाख अन्तिममा शुरू हुने भए पनि छानबिनको लामो प्रक्रिया पूरा गरेर महाभियोग पारित गराउन लगभग असम्भव हुने संसद सचिवालयका अधिकारीको भनाई छ। प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो 1 बजेका लागि बोलाइएकोमा मंगलबार राति 12 बजेदेखि लागू हुने गरी सरकारले अधिवेशन अन्त्य गराएको हो। अब वैशाख अन्तिममा अर्को अधिवेशन शुरू हुनेछ, जसका प्रमुख एजेण्डा नीति तथा कार्यक्रम र बजेट हुनेछन्। सत्तारूढ़ दलका एक नेता भन्छन् त्यो अधिवेशनमा महाभियोग प्रस्तावमाथि छलफल हुन सक्छ, तर सदनबाट जिम्मेवारी पाएपछि समितिले छानबिन गर्न 3 महिना पाउँछ। समितिको प्रतिवेदन फर्किएर सदनमा आउन्जेल अधिवेशन नै सकिएको हुन सक्छ। बजेट अधिवेशन सकिएपछि यो प्रतिनिधि सभाको अर्को अधिवेशन हुने छैन, किनकि हुँदे अधिवेशन अघि नै मंगिरमा प्रतिनिधि सभाको नयाँ निर्वाचन हुनेछ। मंगिरमा नै जबराले उमेर हदले अवकाश पाइसक्नु भएको हुनेछ। स्वत अवकाश पाएपछि जबरा विरूद्धको प्रस्तावमा संसदले छलफल गर्नुपर्ने औचित्य नै समाप्त हुनेछ। एमालेको सहयोग बिना महाभियोग प्रस्ताव पारित हुन सक्दैन। असफल हुने प्रस्ताव सरकारले जानी जानी अघि बढ़ाउन चाहेन। माओवादीको प्रतिनिधित्व गर्ने एक मन्त्रीले भने अहिले रोकियो, अब आउने बजेट अधिवेशनबाट यो टुङ्गो लाग्न गाह्रो छ, त्यसपछि यो प्रतिनिधि सभा र जबरा दुवैको म्याद सकिन्छ। महाभियोग पारित गर्न होइन, जबरालाई अलपत्र पार्ने उद्देश्यले दर्ता गरिएको प्रस्तावमा छलफल रोक्ने उद्देश्यले सरकारले हठात अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी एमाले लगाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले भने प्रस्ताव आगामी अधिवेशनबाट समितिमा पठाइने बताउनुभयो। महाभियोगसँगै जबरा पनि अलपत्र शीर्षकमा कान्तिपुरले मुख्य समाचार छापेको छ। गोर्खापत्र दैनिकले संसद अधिवेशन अन्त्य महाभियोग प्रस्ताव अलपत्र शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ।
मन्त्री फिर्ता बोलाउँदै एकीकृत समाजवादी राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृह कार्य शुरू गरेको छ। सो पार्टीले पूर्व सहमति अनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृह कार्य शुरू गरेको हो। मन्त्री बनाउने बेलामै 6 महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दावी छ। पूर्व सहमतिका साथै सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीले मन्त्रालयको काम प्रभावकारी रूपमा गर्न नसकेको, पार्टी र मन्त्रालय बीचको समन्वय नगरेको, पार्टी नेता कार्यकर्ताको गुनासो सम्बोधन नगरेको, मनोमानी काम गरिरहेको, कमिशनमा लिप्त भएको आरोप समेत मन्त्रीमाथि छ। हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत मन्त्रीहरूको आलोचना भएपछि पार्टी अध्यक्ष माधव कुमार नेपालले मन्त्रीलाई फिर्ता बोलाएर अरू नेतालाई मन्त्री बनाउने बारेमा छलफल भएको स्रोतको दावी छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
स्थानीय निर्वाचनमा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने बहालवाला व्यक्ति उम्मेद्वार हुन पाउने नपाउने विषयले निर्वाचन आचार संहिता पेचिलो बन्दैछ। आचार संहिता सम्पादनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएकोमा मन्त्रालयले पुनर्विचारका लागि निर्वाचन आयोगमै फिर्ता पठाएको छ। मसुदा तयार भएको करिब 3 साता हुन लाग्दा समेत मन्त्रालय र आयोगबीच आचार संहिताको केही प्रावधानमा समझदारी हुन सकेको छैन। मन्त्रालयका प्रवक्ता फणेन्द्र मणि गौतमले भन्नुभयो, आचार संहितामा उम्मेद्वारको आचरण मात्रै समेटिनुपर्ने हो, ऐनको कुरा समेत समेटिएकाले पुनर्विचारका लागि फिर्ता गरिएको हो। निर्वाचन आयोगले तयार गरेको मस्यौदामा स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार उम्मेद्वारको योग्यता र अयोग्यताको विषय समेटिएको छ। चैतको 3रो सातादेखि निर्वाचन आचार संहिता लागू गर्ने तयारी पनि रहेको छ। पेचिलो बन्दै निर्वाचन आचार संहिता गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। यसैबीच सरकारले स्थानीय तह निर्वाचनका लागि 1 लाख म्यादी प्रहरी को भर्ना आवेदन खुलाएको छ। नेपाल प्रहरीले माग गरे भन्दा 18,000 कम गरेर 1 लाख मात्रै भर्ना आवेदन खुलाइएको हो। प्रहरी प्रधान कार्यालयले 1,18,231 म्यादी भर्ना गर्न प्रस्ताव गरेको थियो, तर अर्थबाट स्वीकृत दरबन्दी अनुसार 77 वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने गरी प्रहरी प्रधान कार्यालयले भर्ना खुलाएको हो। चैत 6 गतेदेखि 11 गतेसम्म आवेदन दिन सकिनेछ। म्यादीको कार्यावधि 40 दिन तोकिएको छ। चुनावलाई 1 लाख म्यादी माग कान्तिपुरले अग्रपृष्ठमा छापेको छ।
गणतन्त्र स्थापनासँगै नारायण हिटी दरबारलाई ऐतिहासिक संग्रहालय बनायो। 230 वर्षसम्म शासन गरेको शाहवंशको जीवनशैली रहन सहन राजपरिवारका सदस्यको शौखदेखि पीड़ासम्म बुझ्न संग्रहालयमा नागरिकको पहुँच बढ़ी भन्दा बढ़ी बनाइनु पर्थ्यो, तर ठिक उल्टो नारायण हिटी दरबार संग्रहालय सैनिक परिसरमा परिणत हुँदै गएको छ। अवलोकन गर्न जानेले 754 रोपनी 6 आना 2 पैसामा फैलिएको दरबारका महत्वपूर्ण पाटो अहिले पनि हेर्न पाएका छैनन्। 60% दरबारको जग्गा सेनाको नियन्त्रणमा छ र सेनाको दायरा अझै बढ़ाइँदैछ। गणतन्त्रपछि आधा दर्जन भन्दा बढ़ी सैनिक संरचनाले प्रवेश पाइसकेको नारायण हिटीमा सेनाको ब्याण्ड गुल्मलाई पनि कम्तीमा 25 रोपनी जग्गा दिने सरकारको तयारी छ। सेनाले रक्षा मन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नारायण हिटीमा गुल्म राख्ने बारे ग्रीन सिग्नल लिइसकेको छ। नारायण हिटीको गणतन्त्र स्मारकदेखि पश्चिममा रहेको जग्गा दिन मन्त्री परिषदबाटै निर्णय गराउने तयारी भएको स्रोतको दावी छ। नागरिकको पहुँच बढ़ाउनु पर्ने ऐतिहासिक नारायण हिटी दरबार संग्रहालयमा सेनाको दायरा बढ़ाइदै नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
समयमै श्रम अडिट गरौं, जिम्मेवार प्रतिष्ठानको परिचय दिऊं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनुभएका साउदी अरेबियाका राजकुमार तथा विदेश मंत्री फैजल बिन फरहान अल साउद मंगलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो। यो प्रसंग गोर्खापत्रले मुख्य समाचारका रूपमा छापेको छ। नेपाल र साउदी अरब एकसाथ अगाडि बढ़ने शीर्षकमा गोर्खापत्र अगाडि लेख्छ। त्यसक्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग अलग अलग शिष्टाचार भेटवार्ता गर्नुभयो। साथै उहाँले समकक्षी परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का सहितको नेपाली प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नुभएको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवा र राजकुमार फैजल बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश बीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ़ बनाउने विषयमा गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै नेपाल र साउदी अरेबिया बीच बहुपक्षीय मंचमा सहयोग गर्ने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको प्रसंग गोर्खापत्रले मुख्य समाचारका रूपमा छापेको छ।
बढ़्यो अनलाइन ठगी, जोगिन के गर्ने? राजधानी दैनिकले मुख्य खबर बनाएको छ। प्रविधिको विकास र बढ़दो सुविधासँगै अनलाइन माध्यमबाट हुने ठगीका घटना बढ़न थालेको छ। नेपाल प्रहरीमा पछिल्लो समय अनलाइन माध्यम मार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ़दै गएको छ। महानगरीय अपराध महाशाखाका अनुसार चालू आर्थिक वर्ष 2078-79 फागुनसम्म महाशाखामा अनलाइन माध्यम मार्फत ठगिएको भन्दै 315 जनाको उजुरी परेको छ। महाशाखाका अनुसार पीड़ितले सामाजिक सञ्जाल मार्फत चिठा परेको भन्दै ठगिएको, सामान पार्सलमा ठगीमा परेको, मोबाइल खरिद बिक्रीमा ठगिएको, फेसबुक आईडी ह्याक गरी ठगीमा परेको, ई सेवा ओटीपी कोडबाट ठगीमा परेको तथा अन्य माध्यम मार्फत ठगीमा परेको भन्दै महाशाखामा उजुरी गरेका हुन्। गत आर्थिक वर्ष 2077-78 भने एक वर्षको अवधिमा अनलाइन माध्यम मार्फत ठगिएको भन्दै महाशाखामा 244 जनाले उजुरी गरेका थिए। चालू आर्थिक वर्षको 8 महिनामा नै यो संख्या नाघिसकेको छ। यसैबीच चिठा परेको लोभमा फस्दा एक व्यक्तिको 29 लाख नेपाली रकम गुमेको छ। सामाजिक सञ्जाल वाट्सएप प्रयोगकर्ता एक नेपालीलाई जर्मनमा बस्ने भनिएका डाक्टर जोन लरेन्स सहितका व्यक्तिले ठूलो रकम चिठा परेको भन्दै उल्टै 29 लाख ठगी गरेका हुन्। ती नेपालीलाई 90 लाख चिट्ठा परेको भनिएको थियो। यस्तै उनलाई सो चिट्ठा बापतको रकमका लागि कर बापत रकम तिर्नुपर्ने भन्दै पटक पटक गरी 29 लाख रूपियाँ ठगी गरिएको हो राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। नेपाल समाचार पत्र र राजधानी दैनिकले भने निर्वाचनको विषयलाई सम्पादकीयमा छापेका छन्। दलीय प्रतिस्पर्धाबाट जनताको मत लिएर शासन चलाउने व्यवस्था नै लोकतान्त्रिक पद्धति हो। यसरी हेर्दा आज नेपालमा लोकतान्त्रिक व्यवस्था छ भन्नै पर्छ। यद्यपि यस लोकतन्त्रमा गम्भीर कमजोरीहरू छन्। दलीय राजनीतिका त्रुटिलाई त्यसका नेताहरूले शिखरमा पुर्याएका छन्। निर्वाचन लोकतन्त्रको कड़ी हो तर त्यसमा एजेण्डा नै छैन भने जनताले के का आधारमा कसलाई भोट दिने? आउँदो स्थानीय निकाय निर्वाचनमा जनताले दलीय कार्यकर्ता होइन विकासप्रेमी जनप्रतिनिधि चयन गर्नुपर्ने देखिन्छ। दलीय स्वार्थबाट माथि छेर विकास गर्ने व्यक्तिलाई छनौट गर्न सके मात्र मुलुकले कोल्टे फेर्नेछ भन्दै एजेण्डा विहीन निर्वाचन शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीयमा उठाएको छ भने जनता माझ एजेण्डा लिएर जाऊ शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। कान्तिपुर दैनिकले संसदीय समितिहरूको प्रभावकारिताको विषयमा सम्पादकीयमा उठाएको छ। अपवाद बाहेक हाम्रा संसदीय समितिहरू केवल स्थापनामा सीमित छन्। यो कान्तिपुरको सम्पादकीय हो।
यता गोर्खापत्र दैनिकमा यातायात व्यवस्थामा सुधार शीर्षकमा सम्पादकीय छापिएको छ। यातायात व्यवस्था बिचौलियाको बेगबिगी हुने कार्यालयका रूपमा पनि चिनिन्छ। पर्याप्त जनशक्ति तथा उपकरणको अभाव हुँदा उनीहरूले कर्मचारी संघको मिलेमतोमा बढ़ी नै अनियमितता गर्ने सम्भावना बढ़ी हुन्छ। बिचौलियाको व्यवस्था तत्कालै हटाउनु आवश्यक छ। यातायात क्षेत्रको यो अवस्थामा तत्काल सुधार नगरी नहुने बाटो हो। सेवाग्राहीलाई सहज तवरले प्रभावकारी सेवा प्रदान तत्काल सुधार वाञ्छनीय छ। यातायात व्यवस्थामा सुधार शीर्षकमा गोर्खापत्र दैनिकमा सम्पादकीय छापिएको छ भने यता अन्नपूर्ण पोस्टमा वनबाट धन शीर्षकमा सम्पादकीय छापिएको छ। त्यस्तै नागरिक दैनिकले ऊर्जा सुरक्षाका उपाय शीर्षकमा सम्पादकीय बनाएको छ। समग्रमा भन्नुपर्दा खनिज इन्धनको अत्यधिक आयात तथा प्रयोग नेपालको अर्थतन्त्रका लागि महँगो, जलवायु परिवर्तनको कारक तथा दिगो विकासका लागि प्रतिकूल छ भन्दै नागरिक दैनिकमा सम्पादकीय छापिएको छ। यता कारोबार दैनिकले उपभोक्ता अदालत अविलम्ब गठन गर शीर्षकमा सम्पादकीय बनाएको छ।
पत्र पत्रिकामा प्रकाशित सम्पादकीय पछि अब अन्य प्रसंगहरू छोटकरीमा। होली पर्व सुरक्षित र व्यवस्थित ढंगले मनाउनका लागि चैत 3 गते बिहिबारलाई काठमाडौँ उपत्यका लक्षित विशेष सुरक्षा योजना जारी गरिएको छ। होलीका नाममा अश्लील उश्रृंखल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानी पोखरीले उपत्यकामा 3500 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरेको छ। होलीमा उश्रृंखल हुनेमाथि निगरानी गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
सुरक्षा निकायलाई हाई सन्चो शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। अघिल्लो पटकको स्थानीय तह निर्वाचनको तुलनामा यसपटक शान्ति सुरक्षाको अवस्थामा कमै खतरा रहेको विश्लेषण गरिएको छ। यति हुँदाहुँदै पनि सुरक्षा निकायहरूले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुने वातावरण बनाउन आवश्यक तयारी गरेका छन् नागरिक दैनिकले खबर बनाएको छ।
र कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भारतसँग जीटुजी प्रक्रियाबाट रासायनिक मल ल्याउन कार्यदल गठन गरेको छ। मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख सहसचिव कमलराज गैरीको नेतृत्वमा 9 सदस्यीय कार्यदल गठन गर्न सिफारिश गरी स्वीकृतिका लागि मन्त्री परिषद कार्यालयमा पठाइएको प्रसंग नयाँ पत्रिकाले छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।